الحمد لله وكفى وسلام على عباد الذي اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما نتنزل إلا بأمر ربك له ما بين أيدينا وما خلفنا وما بين ذلك وما كان ربك نسيا رب السماوات والأرض وما بينهما فاعبده واصطبر لعبادته هل تعلم له سميا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما اور ذرا ٹائم چینج کیا ہے, تفصیل کلاس پہلے کر لیے پھر سے, اور جو دوسری کلاس ہوگی وہ اس کے بعد, تو اس وجہ سے میسج بھی کر دیا ہے کہ تفصیل کلاس ابھی شروع ہو رہی ہے. یہ جو آیات ابھی تلاوت کی گئیں یہاں سے لے کر کے آیت نمبر 72 تک, پچھلی کلاس میں ہم نے ان کا ترجمہ پڑھ لیا تھا اور خلاصہ تفسیر بھی پڑھ کے مکمل کر لی تھی. اب ان کے معروف و مسائل پڑھنے ہیں. تو حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ ان آیات کے معارف و مسائل کے تحت لکھتے ہیں واصطبر لعبادتہ. ٹھیک ہے کہ اللہ تعالیٰ نے حکم دیا, یہ حکم کا ٹینس ہے, امر کا صیغہ, کہ رب السماوات والارض وما بینہما, کہ رب تمام آسمانوں کا اور زمین کا اور جو کچھ ان کے درمیان ہے, فَعْبُدْهُ, بس تم اس کی عبادت کرو, وَاصْطَبِرْ لِعِبَادَتِ, اور اس کی عبادت کے اوپر قائم رہو دوام کے ساتھ. ٹھیک ہے, تو اس کی تفسیر میں لکھتے ہیں کہ لفظ اصطبار صاد ہے, یہ واد نہیں ہے, اس کے یہ جو نقطہ سا لگ رہا ہے نا, تو یہ اصل میں سکون ہے. ٹھیک ہے, تو یہ اصطبار جو ہے وہ واصطبر کا مصدر ہے, یعنی جس کو روٹ ورڈ کہتے ہیں, جڑ کہتے ہیں, تو وہ اصطبار اصل لفظ ہے اور اس سے واصطبر کا صیغہ بنا, امر کا صیغہ واصطبر بنا. تو اصطبار کا مطلب کیا ہوتا ہے, فرماتے ہیں کہ لفظ اصطبار کے معنی مشقت و تکلیف پر ثابت قدم رہنا ہے. یعنی جب آپ کوئی کام کرنے کی کوشش کر رہے ہیں اور اس راستے میں اس کام کے اندر کوئی مشقت اور تکلیف پیش آ رہی ہے, تو آپ گھبرا کر کے اس کام کو چھوڑ نہیں دیتے, بلکہ اس کے اوپر ثابت قدم رہتے ہیں, یعنی اپنے قدموں کو جما کے رکھتے ہیں, ثابت رکھتے ہیں. اس میں اشارہ ہے کہ عبادت پر دوام و ثبات مشقت چاہتا ہے, عبادت گزار کو اس کے لیے تیار رہنا چاہیے. ٹھیک ہے, عبادت گزار کو جو راستے میں عبادت کے مشقت ہوتی ہے تو اس کے لیے تیار رہنا چاہیے. یعنی عبادت ایک ایسا کام ہے کہ جس کے اندر لازماً انسان کو تکلیف پیش آئے گی. ٹھیک ہے, تو اب یہاں پر ایک سوال پیدا ہوتا ہے کہ عبادتیں جو ہوتی ہیں وہ دو قسم کی ہوتی ہیں. ٹھیک ہے, یعنی جن کو ہم کہتے ہیں مصلی کی عبادتیں, ہے نا, جانماز بچھا کر کے جو عبادت کرتے ہیں, تو یہ دو قسم کی عبادت ہوتی ہے, ایک ہوتی ہے فرض عبادت, ٹھیک ہے, اور دوسری ہوتی ہے نفل عبادت. ٹھیک ہے, تو جو ہمیں نبی علیہ الصلوۃ والسلام کے طریقے سے پتا چلتا ہے, ٹھیک ہے, آپ صلی اللہ علیہ وسلم کی سنت سے پتا چلتا ہے, وہ کیا ہے کہ نبی علیہ الصلوۃ والسلام فرض نماز تو ہر صورت ادا کرتے تھے, فرض نماز ہر صورت ادا کرتے تھے, چاہے کچھ بھی ہو جائے, کتنی بھی تکلیف پیش آ جائے, لیکن فرض نماز تو ادا کرنی ہے. ٹھیک ہے, اب بات آتی ہے نفل کی. ٹھیک ہے, یعنی فرض نماز کا معاملہ یہ ہے کہ آپ کو تکلیف ہو رہی ہو, کچھ بھی ہو رہا ہو, آپ نے فرض نماز تو پڑھنی ہی ہے نا. اب اللہ تعالیٰ نے اس کے اندر رخصتیں دی ہیں, لیکن رخصتیں کس شکل میں دی ہیں, نماز چھوڑنے کی شکل میں نہیں دی بلکہ نماز کے طریقے میں اللہ تعالیٰ نے آسانی کر دی ہے کہ اگر کھڑے ہو کر کے نماز پڑھنے میں کوئی تکلیف ہوتی ہو، ٹھیک ہے، میڈیکل النس، میڈیکل پرابلم ہوتی ہو، طبعی تکلیف ہوتی ہو، تو بیٹھ کر کے نماز پڑھ لو. اگر بیٹھ کر کے نماز پڑھنا بھی بہت مشکل ہو رہا ہے میڈیکلی، تو تم لیٹ کر کے نماز پڑھ لو. اگر لیٹ کر کے بھی مشکل ہو رہا ہے، یعنی لیٹ کر کے سارے جو حرکات و اسنات کرنی ہوتی ہیں، سکنات کرنی ہوتی ہیں، وہ بھی مشکل ہو رہا ہے، تو تم اشارے سے نماز پڑھ لو، ٹھیک ہے. لیکن نماز کو چھوڑنے کی کا آپشن نہیں ہے کہ مجھے بہت تکلیف ہو رہی ہے تو میں تو بس نہیں پڑھوں گا، ٹھیک ہے، میں نہیں پڑھوں گی، بس مجھے تکلیف ہو رہی ہے، ٹھیک ہے. چھوڑنے کا آپشن نہیں ہے، چھوڑنے کا آپشن تو ہے ہی نہیں نا. اگر کوئی سو گیا تو اس نے کوئی اختیاری طور پر کوئی تھوڑی چھوڑا ہے نماز کو، ٹھیک ہے، کہ اگر کسی کی آنکھ ہی نہیں کھلی تو وہ تو بے اختیاری طور پر چھوٹ گئی نا اس کی نماز. اسی طریقے سے کوئی بے ہوش ہو گیا، کوئی وینٹیلیٹر کے اوپر، آج کل وینٹیلیٹر کا لفظ ہر کوئی اس سے واقف ہے، کوئی وینٹیلیٹر کے اوپر چڑھ گیا، کوما میں چلا گیا، تو اب تو اس کا اختیار ہی نہیں ہے نا نماز پڑھنے کا، ٹھیک ہے. تو اس نے کوئی اختیار سے نماز کی تھوڑی چھوڑی ہے وینٹیلیٹر پہ چڑھنے کے بعد یا بے ہوش ہونے کے بعد یا سونے کے بعد، وہ تو بے اختیاری طور پر نماز چھوٹ گئی نا. اختیاری طور پر نماز چھوڑنا جائز نہیں ہے، فرض نماز چھوڑنا، ٹھیک ہے. اشاروں سے پڑھ لو، لیکن پڑھ ضرور لو. وضو نہیں کر سکتے، تیمم کر کے پڑھ لو، لیکن پڑھو ضرور سے. تو فرض نماز کا تو یہ معاملہ ہے. اب رہ گئی بات نفل نماز کی. تو نفل نماز کے اندر نبی علیہ الصلوۃ والسلام کا طریقہ کیا تھا کہ آپ صلی اللہ علیہ وسلم اپنے لیے تو مشقت، بہت مشقت اٹھاتے تھے نفل نماز پڑھنے میں، ٹھیک ہے، اور حت المقدور نفل نماز بھی ادا کرتے تھے، ٹھیک ہے. دوسروں کے لیے نبی علیہ الصلوۃ والسلام آسانی فرماتے تھے، ٹھیک ہے، کہ نفل نماز کے اوپر بہت زیادہ پریشر نہیں کرتے تھے، ترغیب دیتے تھے زیادہ سے زیادہ ترغیب، ٹھیک ہے. ایک ہوتا ہے کہ کسی سے ناراض ہو جانا، نبی علیہ الصلوۃ والسلام کی ناراضگی ہی صحابہ کرام کے لیے سزا تھی. اگر نبی علیہ الصلوۃ والسلام ناراض ہو جائیں تو یہی تو نبی صحابہ کے لیے ایک پنشمنٹ ہو گئی نا، سزا ہو گئی نا. تو نبی علیہ الصلوۃ والسلام کی ناراضگی نہیں ہوتی تھی نفل نماز پڑھنے نہ پڑھنے کے اوپر، بلکہ ایک ترغیب ہوتی تھی کہ کتنا اچھا ہوتا کہ اگر تم بھی تہجد پڑھ لیتے یار، اور اگر تم اشراق پڑھو گے تو تمہیں اتنا ثواب ملے گا، اور تم چاشت پڑھو گے تو اتنا ثواب ملے گا. دوحا جس کو کہتے ہیں، اوابین خود پڑھ کر کے دکھاتے تھے کہ مغرب کے بعد جو ہے وہ 6 رکعت کم از کم نفل پڑھتے تھے، ٹھیک ہے. تو خود پڑھ کے ترغیب دینا یہ ایک الگ چیز ہوتی ہے، اور ایک ہوتا ہے ایک ناراضگی کا اظہار کرنا یا کوئی سزا کا بتانا کہ بھئی تم نہیں پڑھو گے تو تمہیں سزا ملے گی. نفل میں ایسا نہیں ہوتا، ٹھیک ہے، بلکہ نفل کے اندر جو ہے وہ ریلیکسیشن بہت زیادہ ہوتی ہے، ٹھیک ہے. تہجد کی نماز کے اندر بھی نبی علیہ الصلوۃ والسلام بہت زیادہ اس کا اہتمام کیا کرتے تھے، لیکن کبھی کبھی نبی علیہ الصلوۃ والسلام خود بھی تہجد جو ہے وہ رات کو عشاء کے بعد پڑھ لیتے تھے. عشاء کی فرض نماز پڑھی، وتر پڑھی اور تہجد پڑھ لی، 2 رکعت 4 رکعت 6 رکعت تہجد کی نیت سے پڑھ لی عشاء کے ساتھ، ٹھیک ہے. حتیٰ کہ کبھی ایسا بھی ہوتا تھا کہ تہجد کی نماز نہیں ملی تو اشراق کی نماز کے بعد 12 رکعت نماز پڑھ لیتے تھے یا 8 رکعت نماز پڑھ لیتے تھے، ٹھیک ہے. تو اس طریقے سے نبی علیہ الصلوۃ والسلام جو ہے وہ تہجد کی نفل نماز جو تھی تو اس کے اندر ایسے دوام اور استمرار فرمایا کرتے تھے کہ اس کو بہت زیادہ مشکل نہیں بناتے تھے، ٹھیک ہے، کہ عشاء کے بعد بھی پڑھ لی، ٹھیک ہے، کبھی کبھی عشاء کے بعد بھی پڑھ لی، کبھی کبھی فجر کے بعد، اشراق کے بعد پڑھ لی، ٹھیک ہے. تو یہ ہے نفل عبادت. نفل عبادت کے اندر اس طرح سے مشقت اٹھانا یہ نبی علیہ الصلوۃ والسلام کی تعلیم دوسروں کے لیے نہیں تھی، اپنے لیے تو تھی، خود تو کرتے تھے کیونکہ خود تو نبی تھے نا، ٹھیک ہے، لیکن دوسروں کے لیے نہیں تھی، ٹھیک ہے. تو ابھی ہم آپ کو کیا بتا رہے ہیں، ابھی ہم آپ کو مصلی کی عبادت کے بارے میں بتا رہے ہیں کہ مصلی کی عبادت جو ہوتی ہے جہاں نماز پر پڑھنے والی، وہ 2 قسم کی ہوتی ہیں، ایک فرض اور دوسری نفل، ٹھیک ہے. تو اب یہ جو جہاں نماز والی عبادتیں ہیں تو ان کے اندر تو ہمیں یہ سب کچھ جو ابھی آپ نے سنا تو کیا چیز آپ کے سامنے آتی ہے، کیا پکچر سامنے آتی ہے، کیا اس کے اندر کوئی بہت زیادہ مشقت ہے मुशक्कत तो नहीं नजर आती, बहुत आसानी नजर आती है, बहुत रिलैक्सेशन नजर आती है ना, कि खड़े होके नहीं पढ़ सकते बैठ के पढ़ लो, बैठ के नहीं पढ़ सकते लेट के पढ़ लो, लेट के भी मुश्किल हो रही है इशारों से पढ़ लो, तो फर्ज में भी कितनी ज्यादा आसानी है। और नफिल नमाजों में तो भाई अगर मुश्किल हो रही है छोड़ दो, ठीक है मुश्किल हो रही है छोड़ दो, या किसी ऐसे वक्त में पढ़ लो जब तुम्हारे लिए ज्यादा आसानी हो रही है, जैसे तहज्जुद की नमाज, ठीक है। तो फिर यहां पर वस्तबिर लिइबादती, दवाम व इस व सबात मुशक्कत चाहता है, तो इससे क्या मुराद है फिर, जबकि नमाज के अंदर तो मुशक्कत का कोई मसला ही नजर नहीं आता। हाँ ये और बात है कि जो शख्स बिल्कुल ही नमाज का आदी ना हो, नई नई नमाज पढ़ना शुरू कर रहा हो, तो उसके लिए तो 5 वक्त की नमाज ही बड़ी मुश्किल हो जाएगी, है ना, उसको तो बिल्कुल आदत ही नहीं है। लेकिन एक आम मुसलमान जो होता है वो तो नमाज का आदी होता है ना, आम मुसलमान भी नमाज का आदी होता है, तो उसके लिए तो नमाज के अंदर कोई ऐसी मुशक्कत नहीं होती, बल्कि नमाज तो गोया कि आदत बन जाती है उसके लिए, है ना, नमाज तो आदत बन जाती है उसके लिए। तो फिर यहाँ पर मुशक्कत किस चीज की बात हो रही है, ठीक है। तो यहां पर भी जो है ना फिर वही बात आती है कि इबादत से मुराद सिर्फ नमाज नहीं है, इबादत से मुराद सिर्फ नमाज है ही नहीं, बल्कि इबादत से मुराद अल्लाह ताला के हुक्मों की अताअत है। इबादत से क्या मुराद है, अल्लाह ताला के हुक्मों की अताअत, ठीक है। तो हुक्मों की अताअत जो होती है ना वो सिर्फ मुसल्ली पर अप्लाई नहीं होती, बल्कि वो जिंदगी के हर गोशे में अप्लाई होती है, जिंदगी के हर मामले में अल्लाह ताला के हुक्मों की अताअत करनी है, ठीक है, इसी को इबादत कहते हैं, ठीक है। अब जिंदगी के हर गोशे के अंदर अल्लाह के हुक्मों की अताअत, ये आसान काम नहीं है, ये आसान काम नहीं है, ये है बहुत मुश्किल काम, ठीक है, जिसके अंदर से अगर आप सिर्फ एक बात को ले लें, सच बोलना, सच बोलना हर हाल में, सच बोलना, ठीक है ना, अब करके दिखाएं जरा, हर हाल में सच बोलना, बड़ों के सामने भी सच बोलना, बराबर वालों के सामने भी सच बोलना, हत्ता के बच्चों के सामने भी सच बोलना, करके दिखाएं ना ये, राइट, इसको कहते हैं ना छट्टी का दूध याद आ जाएगा, ठीक है ना, क्या कहते हैं दिन में तारे नजर आ जाएंगे, ये सच बोलना हर हाल में ये आसान काम नहीं है, लेकिन इबादत के अंदर सच बोलना भी शामिल है, ठीक है ना। ये कैसा मुसलमान हुआ जी, 5 वक्त की नमाजें भी पढ़ रहा है और तहज्जुद भी पढ़ता है ना, और इशराक और अवाबीन भी पढ़ता है या पढ़ती है, लेकिन सच नहीं बोलती, झूठ बोलती है ना, क्या इबादत गुजार है ये कोई इबादत गुजार नहीं है, ये तो अल्लाह ताला की नाफरमान बंदी कहलाएगी, ठीक है ना, जो झूठ बोल रही होती है, धोखा दे रही होती है लोगों को, फ्रॉड कर रही होती है लोगों के साथ, ठीक है, तो ये तो इबादत गुजार बंदी नहीं कहलाएगी, ठीक है ना। खाली मुसल्ले के ऊपर खड़े होकर के खूब सारी जो है वो नफले पढ़ ली और 5 वक्त की फर्ज नमाज पढ़ ली, तो क्या ये इबादत गुजार बन जाएगी, हालांकि जिंदगी के मामलों में सच सच नहीं बोलती, झूठ बोलती है, ठीक है। तो इबादत जो मुशक्कत चाहती है ना वो है कि अल्लाह ताला के हुक्मों के हर मामले के अंदर अताअत की जाए, ठीक है। तो इसके लिए इबादत गुजार को तैयार होना पड़ता है कि भाई जब आप अल्लाह के हुक्मों की अताअत करेंगे ना तो फिर आपको लड्डू पेड़े नहीं मिलेंगे, ये महावरतन ये बात कही जाती है कि आपको लोग जो है ना फूलों के हार नहीं पहनाएंगे, आपको लड्डू नहीं खिलाएंगे कि माशाल्लाह आप कितने परहेजगार हो गए, लीजिए हम आपको अच्छे अच्छे लड्डू खिलाते हैं और आपको हम तमगा भी पहनाते हैं, फूलों का हार भी पहनाते हैं और स्टेज के ऊपर बड़ी सी कुर्सी के ऊपर भी बिठाएंगे, ऐसा नहीं होगा, ऐसा नहीं होगा, बल्कि लोग आपकी मुखालिफत करेंगे, लोग आपको ताने देंगे, लोग आपको आपका मजाक उड़ाएंगे, ठीक है, दुनिया के अंदर आपके लिए मामला चलाने मुश्किल हो जाएंगे, ठीक है। इसके लिए मोमिन को तैयार रहने का हुक्म दिया गया है, वल असर इन्नल इंसान लफी खुसर इल्लल्लज़ीना आमनू व अमिलु सालिहाती व तवासौ बिल हक व तवासौ बिस सब्र। क्या کیا مطلب ہے سورت کا؟ کہ قسم ہے زمانے کی، ان الانسان لفی خسر، بے شک انسان خسارے میں ہے، الا الذین آمنوا، سوائے ان لوگوں کے کہ جو کہ ایمان لے کر کے آئے، وعملوا الصالحات، اور نیک اعمال کیے. کیا مطلب؟ گناہوں سے بچے، اللہ تعالی کی نافرمانی سے بچے. نیک اعمال کرنے کا یہ مطلب ہوتا ہے، اللہ تعالی کی نافرمانی سے بچے، فرائض ادا کیے، گناہوں سے اپنے آپ کو بچایا، ٹھیک ہے نا، وہ لوگ خسارے میں پڑنے والے نہیں ہوں گے. لیکن آگے کیا فرمایا؟ کہ یہ لوگ جو کہ آمنوا وعملوا الصالحات، نیکسٹ چیز کیا ہے؟ وتواصوا بالحق، ایک دوسرے کو حق کی تلقین بھی کرتے ہیں، یاد دہانیاں بھی کراتے ہیں کہ جی آپ بھی گناہوں سے بچیں، آپ بھی فرائض کو پورا پورا انجام دیں، ایک دوسرے کو یاد دہانیاں بھی کراتے ہیں، ایک دوسرے کو سپورٹ بھی کرتے ہیں، اور وتواصوا بالصبر، اور صبر کی بھی تلقین کرتے ہیں. کیا مطلب؟ کہ جب آپ آمنوا وعملوا الصالحات یہ کام کریں گے، ٹھیک ہے، تو پھر اس کے بعد آپ کے راستے میں مشکلات بھی آئیں گی، آپ کو تکلیفوں کا سامنا کرنا پڑے گا، تو اس وجہ سے آپ کو صبر کی تلقین کی ضرورت بھی پڑے گی، ٹھیک ہے، صبر کی تلقین کی ضرورت بھی پڑے گی، ٹھیک ہے، کیونکہ مشکل آتی ہے تو پھر قدم ڈگمگانے لگتے ہیں، پھر انسان کے لیے ثابت قدم ہونا مشکل ہو جاتا ہے. اسی وجہ سے ہمارا دین جو ہے نا یہ ماحول لے کر کے آتا ہے، یہ پورا ایک نظام لے کر کے آتا ہے. کوئی انسان تنے تنہا نیکی کے اوپر ثابت قدم نہیں رہ سکتا، تنے تنہا انڈیویجولی کتابیں پڑھ پڑھ کر کے نیکی پر ثابت قدم نہیں رہ سکتا، اس کو تواصل بالحق کی بھی ضرورت پڑتی ہے، یعنی ایسے لوگوں کی ضرورت پڑتی ہے جو اس کو حق کی تلقین کرتے رہیں، اور اس کے بعد پھر اس کو تواصل بالصبر کی بھی ضرورت پڑتی ہے، یعنی ایسے لوگ بھی اس کی زندگی میں ہونے چاہیے جو کہ مشکل آنے کے وقت میں اس کو صبر کی بھی تلقین کر سکیں، اس کی ہمت افزائی بھی کر سکیں، اس کا حوصلہ بڑھا سکیں. تو یہ جو ماحول ہے نا، یہ ماحول کا مہیا کرنا، یہ بھی ہماری ذمہ داری ہے. صرف ایمان لے آنا اور نیک اعمال کر لینا، گناہوں سے بچنا، صرف یہ ہماری ذمہ داری نہیں ہے، بلکہ ایک ماحول کا انتظام کرنا، ایک ماحول کا انتظام کرنا اپنے لیے، اپنے گھر والوں کے لیے، اپنے بچوں کے لیے، جہاں پر تواصل بالحق، یعنی ایک دوسرے کو حق کی تلقین کرنا، اور تواصل بالصبر، ایک دوسرے کو صبر کی تلقین کرنا، یہ بھی چل رہا ہو، ایسے ماحول کا انتظام کرنا دین کا حصہ ہے. ہم کیا کرتے ہیں؟ ہماری غلطی یہی ہوتی ہے کہ ایک تو ہم اپنے لیے ماحول کا انتظام نہیں کرتے، ٹھیک ہے نا، بس کتاب پڑھی، کتاب پڑھ کر کے جو ہے وہ عمل کرنے کی کوشش شروع کر دی، ٹھیک ہے نا، ہمیں کسی کی ہیلپ کی ضرورت نہیں، ہمیں کسی سے پوچھنے کی ضرورت نہیں، ہمیں کسی ماحول میں جانے کی ضرورت محسوس نہیں ہوتی، ہم سمجھتے ہیں کہ جی ہم خود ہی سب کچھ کر لیں گے. نہیں، ہم نہیں کر سکتے خود ہی سب کچھ، اللہ تعالیٰ نے یہ سسٹم بنایا ہی نہیں کہ ہم خود سے سب کچھ کر لیں، اکیلے آئسولیشن کے اندر، ایک ویکیوم کے اندر زندگی گزار لیں، نہیں، ہو ہی نہیں سکتا. سمجھ رہے ہیں؟ یہ بات سمجھ میں آ رہی ہے؟ ویکیوم میں زندگی ہم گزار ہی نہیں سکتے، اس دنیا کے اندر ایسا معاملہ ہے ہی نہیں. اللہ تعالیٰ نے شیاطین رکھے ہیں اس دنیا کے اندر، ہے نا، ہمارے جد امجد آدم علیہ السلام کو پیدا کیا نا جس دن، اسی دن شیطان نہیں پیدا ہو گیا تھا، ہے نا، یعنی پیدا تو وہ اس دن نہیں ہوا تھا، پیدا تو وہ بہت پہلے ہو گیا تھا، لیکن پہلے تو وہ عزازیل کہلاتا تھا. جس دن آدم علیہ السلام پیدا ہوئے، اس دن عزازیل سے کنورٹ ہو کر کے وہ ابلیس بن گیا، ہے نا، آدم علیہ السلام کو سجدہ کرنے سے انکار کر دیا، ابلیس بن گیا، ہے نا. تو آدم جب بنے ہیں تو ساتھ ساتھ آدم کا دشمن بھی بنا ہے کہ نہیں ہے؟ کوئی انکار کر سکتا ہے اس سے کہ دشمن نہیں ہے جی، میں بس اکیلی نیکی کروں گی، گناہوں سے بچوں گی، نہیں، دشمن سے تو مجھے کوئی واسطہ ہی نہیں پڑے گا. کون ہیں آپ؟ کیا سمجھتے ہیں آپ اپنے آپ کو کہ آپ کو دشمن سے واسطہ نہیں پڑے گا؟ اللہ تعالیٰ نے دشمن رکھے ہیں اس دنیا کے اندر, ہے نا, من الجنتی والناس, جو کہ جنوں کی شکل میں بھی موجود ہیں, انسانوں کی شکل میں بھی موجود ہیں. یہ جن آپ کو ایمان پر ثابت قدم نہیں رہنے دیں گے, یہ شیاطین. اعمال صالح کے اوپر یہ شیاطین آپ کو نہیں ثابت قدم رہنے دیں گے. آپ کو ان شیاطین کے انفلوئنس سے بچنے کے لیے ایک ماحول کی ضرورت ہے, لازمی ہے آپ کے لیے ماحول, ٹھیک ہے. اسی وجہ سے ماحول کا حصہ بننا یہ ہمارے دین کا حصہ ہے. تو پہلی بات یہ کہ ہم اپنے لیے ماحول کا انتظام کریں. چلیں, کچھ لوگ جو ہیں اس بات کو سمجھ جاتے ہیں کہ ہاں جی ماحول کے بغیر ہم نیک نہیں بن سکتے, ہم نیکی کے اوپر ثابت قدم نہیں رہ سکتے. اپنے حد تک تو بات سمجھ میں آ جاتی ہے, لیکن اولاد کے ساتھ کیا کرتے ہیں؟ اولاد کو جو ہے جو سب سے غلیظ گھٹیا گندا ماحول ہے اس ماحول میں بھیجنا شروع کر دیتے ہیں, ہے نا, سکولوں کا, کالجوں کا, یونیورسٹیز کا, رائٹ, بھیجتے ہیں. ہاں بھی پڑھنا تو فرض ہے نا, فرض سے بھی زیادہ ڈبل فرض, بلکہ چار گنا فرض کالج یونیورسٹی میں پڑھنا ہے, ٹھیک ہے. تو وہ تو اس کے بغیر تو تصور ہی کوئی نہیں, یونیورسٹی جائے بغیر. ہم یہ نہیں کہہ رہے کہ آپ نہ بھیجیں, یہ ہم یہ نہیں کہہ رہے, ٹھیک ہے, لیکن ہم اس کو تو فرض سمجھتے ہیں کہ جی ان کو کالج بھی جانا ہے, ان کو یونیورسٹی بھی جانا ہے, ٹھیک ہے نا. اور ساتھ ساتھ جو ہم دیندار ہوتے ہیں, ہے نا, ماں باپ دیندار ہوتے ہیں, تو کالج یونیورسٹی کے ماحول کے اندر بھیج کر کے ہم ان سے توقع کیا رکھتے ہیں کہ وہ آمنوا وعملوا الصالحات میں شامل رہیں, ایمان بھی ان کا سب ثابت قدم رہے اور اعمال صالحہ کے اوپر بھی ثابت قدم رہیں. یہ ہماری بھول ہے, یہ ہماری غلط فہمی ہے, یہ ہماری کم عقلی ہے. کیونکہ وہ جس ماحول کے اندر جا رہے ہیں اس ماحول میں جا کر کے وہ نہ اعمال کے اوپر قائم رہ سکتے ہیں اور نہ اپنے ایمان کی حفاظت کر سکتے ہیں, کیونکہ ہر طرف سے بے حیائی اور بے شرمی, اور نہ صرف بے حیائی اور بے شرمی بلکہ ان یونیورسٹیز کے اندر جو سبجیکٹس پڑھائے جاتے ہیں, سوشل سائنسز کے اندر کفر پڑھایا جا رہا ہوتا ہے, الحاد پڑھایا جا رہا ہوتا ہے, خدا کا انکار پڑھایا جا رہا ہوتا ہے ان سبجیکٹس کے اندر. اور یہ صرف امریکہ یورپ کی یونیورسٹیز کے اندر نہیں, یہ مملکت خداداد پاکستان اور ہندوستان تو خیر ہے ہی ہندو ملک, یہ یونیورسٹیز اینڈ کالجز کے اندر کفر اور الحاد بھی پڑھائے. صرف بے حیائی پرابلم نہیں ہے, ہم سمجھتے ہیں دیندار مسلمان کیا سمجھتے ہیں کہ بس جی بے حیائی از دی اونلی پرابلم ان دا ورلڈ. نو, بے حیائی سے زیادہ بڑھ کر کے پرابلم ہے, بے حیائی چھوٹی پرابلم ہے اس کے مقابلے میں. کیونکہ وہ جو آئیڈیالوجی پڑھائی جا رہی ہوتی ہے آپ کو کتابوں کے اندر, اور جو ٹیچرز پڑھانے والے ہوتے ہیں ملحد ہوتے ہیں, وہ زیادہ تر ان میں سے ملحد ہوتے ہیں. قادیانی کوئی ہے تو کوئی جو ہے وہ حدیث کا منکر ہے, تو کوئی کسی اور چیز کا منکر ہے, کوئی کسی آئیڈیالوجی کا شکار ہے تو کسی آئیڈیالوجی کا شکار ہے. وہ آپ کے بچوں کو یہ سوشل سائنسز ٹائپ کے چیزیں پڑھا رہے ہوتے ہیں, تو وہ کفر پڑھا رہے ہوتے ہیں. آپ کا بچہ جو ہے وہ کفر ان سے سیکھ رہا ہوتا ہے اور اس سے اس کا ایمان ختم ہو رہا ہوتا ہے, بے شک وہ بے حیائی نہ کر رہا ہو, بے شک وہ جو ہے وہ کسی لڑکی کے ساتھ یا لڑکی لڑکے کے ساتھ عشق نہ لگا رہی ہو, اس کے بغیر بھی کافر ہو رہے ہوتے ہیں. اور ہم کیا توقع کر رہے ہوتے ہیں کہ نہیں جی یہ تو الا الذین آمنوا وعملوا الصالحات کے اوپر قائم رہیں گے, ہے نا. بالکل بےہودگی کی بات ہے یہ, بالکل بےہودگی کی بات ہے یہ, رائٹ. ماحول کے بغیر آپ کیسے ایک توقع کر سکتے ہیں کہ ان کا ایمان سلامت رہ جائے گا؟ ایمان کی اہمیت اگر ہے تو پہلے ایمان کی حفاظت کا انتظام کریں. ان کا ماحول کوئی ہے ایسا کہ نہیں ہے؟ ایمان کی حفاظت والے ماحول کا وہ حصہ ہیں کہ نہیں ہے؟ اس کی آپ کو کبھی فکر ہوئی؟ اس کے لیے آپ نے اس کو فرضیت کا درجہ دیا ہے اس کو, یا صرف جو اعلیٰ تعلیم حاصل کرنا ہے اسی کو فرض کا درجہ دیا ہوا ہے, چاہے لڑکا ہو چاہے لڑکی ہو, اعلیٰ تعلیم کو فرض کا درجہ دیا ہوا ہے. اور ایمان کی حفاظت یہ کوئی نفلی چیز ہوتی ہے؟ یہ نفلی چیز ہے ایمان کی حفاظت, رائٹ. ایمان کی حفاظت کو نفلی چیز سمجھتے ہیں جب ہی تو پھر اللہ تعالیٰ ایمان سے محروم کر دیتے ہیں. جب ہی تو ہماری نسلیں کتنی زیادہ ایمان سے محروم ہو چکی ہیں, کتنی زیادہ ایمان سے محروم ہو چکی ہیں. نام مسلمان کے لگ رکھے ہوئے ہیں, اوپر اوپر سے مسلمان کہلاتے ہیں لیکن اندر سے ایمان ختم ہو چکا ہے. اس کی وجہ صرف یہ بنی ہے کہ ایمان کو ہم نے نفلی درجہ دیا ہوا ہے اور دنیا کی چیزوں کو ہم نے فرض کا درجہ دیا ہوا ہے. حالانکہ یہ بالکل برعکس ہونا چاہیے تھا, بالکل الٹ ہونا چاہیے تھا یہ معاملہ. ٹھیک ہے, دنیا مل جاتی ہے, ڈاکٹر بھی بن جاتے ہیں, انجینئر بھی بن جاتے ہیں اور پتہ نہیں کیا کیا بن جاتے ہیں, اور خوب کما کر کے بھی لے کر کے آ جاتے ہیں, لیکن جس دن آنکھ بند ہوگی اس دن جہنم کے اندر, رائٹ. ایمان کے بغیر دنیا سے جائیں گے جہنم کے اندر, اور بلکہ جہنم کے اندر اکیلے نہیں جائیں گے, پھر ان ماں باپ کو گھسیٹ کر کے لے کر کے جائیں گے کہ جنہوں نے ایمان کو نفلی درجہ دیا ہوا تھا اور دنیا کو فرض کا درجہ دیا ہوا تھا. ان والدین نے ان اولادوں کو اس ماحول کے اندر جھونکا تھا, اس ماحول کے اندر پھینکا تھا. یہ اولادیں اکیلی جہنم میں نہیں جائیں گی, یہ ان والدین کو ساتھ لے کے جائیں گے جہنم کے اندر. تو یہ جو دوام اور ثواب ثبات مشقت چاہتا ہے نا, یہ صرف مصلی کی عبادت کے لیے نہیں ہے. یہ اتنا معاملہ سیدھا نہیں ہے, یہ آسان نہیں ہے اتنا معاملہ, بلکہ ایمان کی حفاظت کے لیے لوگوں کے تانے سہنے پڑتے ہیں, اعمال صالحہ کے اوپر قدم قائم رہنے کے لیے لوگوں کی مخالفت کا سامنا کرنا پڑتا ہے. اللہ تعالیٰ نے آسانی کیا رکھی ہے کہ اللہ تعالیٰ نے دنیا میں نیکی کا ماحول بھی رکھا ہے. اب ہمارا اختیار ہوتا ہے کہ ہم اس نیکی کے ماحول کو اختیار کرتے ہیں, اپنے بچوں کو اپنی اولادوں کو اس نیکی کے ماحول کا حصہ بنانے کی کوشش کرتے ہیں کہ نہیں کرتے ہیں. اللہ تعالیٰ نے تو حجت پوری کری ہوئی ہے. تو واصطبر لعبادتی, لفظ استدار کے معنی مشقت و تکلیف پر ثابت قدم رہنا ہے. اس میں اشارہ ہے کہ عبادت پر دوام و ثبات مشقت چاہتا ہے, عبادت گزار کو اس کے لیے تیار رہنا چاہیے. کوئی سوال ہے اس کے اوپر تو بلا تکلف کیجئے. آگے فرماتے ہیں, هل تعلم له سمیا, کیا تم جانتے ہو کوئی اس کا ہم نام, کوئی ایسی ذات جو کہ اس کی ہم نام ہو, کیا تم جانتے ہو. فرماتے ہیں لفظ سمی سین سے کے مشہور معنی ہم نام کے ہیں, اور یہ عجیب اتفاق ہے. عجیب اتفاق سے مراد اللہ تعالیٰ کی قدرت. اتفاق کا مطلب یہ نہیں ہے کہ رینڈملی کوئی چیز ہو گئی اللہ کی مرضی کے بغیر, خود بخود کوئی چیز ہو گئی. اتفاق کا لفظ جو ہے وہ محاورتاً اردو زبان میں استعمال کیا جاتا ہے, ٹھیک ہے, لیکن جو استعمال کر رہا ہے اس کو دیکھ کر کے اس کا معنی سمجھا جائے گا. کون استعمال کر رہا ہے, کوئی دنیا دار بندہ اتفاق کا لفظ استعمال کرتا ہے تو دنیا دار بندہ اگر لفظ اتفاق استعمال کرے تو کہا جائے گا کہ بھائی یہ اس کی مطلب یہ ہے کہ بس خود بخود کوئی چیز ہو گئی, رینڈملی کوئی چیز ہو گئی. لیکن اگر کوئی دیندار شخص اتفاق کا لفظ استعمال کرتا ہے تو اس کی تاویل کی جائے گی. خصوصاً کوئی عالم دین لفظ اتفاق استعمال کرتا ہے تو اس کی تاویل کی جائے گی کہ نہیں, ان کی مراد جو ہے نا وہ یہ ہے کہ اللہ کی قدرت سے, ٹھیک ہے, کہ یہ عجیب اللہ تعالیٰ کی قدرت ہے کہ مشرکین اور بت پرستوں نے اگرچہ عبادت میں اللہ تعالیٰ کے ساتھ بہت سے انسانوں, فرشتوں, پتھروں اور بتوں کو شریک کر ڈالا تھا اور ان سب کو الہ یعنی معبود کہتے تھے. لفظ الہ کا مطلب ہوتا ہے معبود, جس کی عبادت کی جائے, ٹھیک ہے, مگر کسی نے لفظ اللہ معبود باطل کا نام کبھی نہیں رکھا, right? جیسے لات, منات, عزا, یہ تو آپ نے نام سنے ہوں گے بتوں کے نام, بہت سارے بتوں کے نام تھے ان کے. 300 کے قریب بت جو تھے وہ کعبۃ اللہ کے گرد اور کعبۃ اللہ کے اندر موجود تھے, اور ہر بت کا ایک نام ہوتا تھا. پھر اس کے بعد طائف کے اندر الگ بت ہیں, یمن کے اندر الگ بت ہیں, فلانی جگہ پہ الگ بت ہیں, right? تو ہر بت کا کوئی نام ہوتا تھا, لیکن اور یہ لوگ اللہ کے نام سے واقف بھی تھے, رائٹ, اللہ کے نام سے اچھی طرح واقف تھے, لیکن کسی بت کا نام کسی نے اللہ نہیں رکھا, ٹھیک ہے. حالانکہ اللہ کی نافرمانی میں تو بہت آگے بڑھے ہوئے تھے، رکھ بھی سکتے تھے، لیکن اللہ تعالیٰ نے اپنی قدرت سے کسی کے دل میں یہ بات آنے ہی نہیں دی کہ چلو میں نے جو یہ بت بنایا ہے اس کا نام میں اللہ رکھ دیتا ہوں، یہ بات آنے ہی نہیں دی اللہ تعالیٰ نے کسی کے دل میں، ٹھیک ہے؟ تو یہ ایک تکوینی اور تقدیری امر تھا، یعنی اللہ تعالیٰ کا ایسا ایک حکم تھا کہ جس سے انکاری کسی کے لیے ممکن ہی نہیں تھی، رائٹ؟ کسی کے بس میں نہیں تھا اس حکم سے انکار کرنا، یہ بھی ایک حکم ہی کہلائے گا کہ اللہ تعالیٰ نے دل کے اندر ایک 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 لاک لگا دیا تھا کہ نہیں تم نے اللہ نام رکھنا ہی نہیں ہے کسی بت کا، ٹھیک ہے؟ تو اس کو تکوینی اور تقدیری امر کہیں گے، ورنہ یہ کوئی تھوڑی تھا کہ اللہ تعالیٰ کی طرف سے کوئی شرعی حکم تھا اور یہ شرعی حکم کو مانتے تھے کہ بھئی ہاں بھی واقعی اللہ نام نہیں رکھنا چاہیے کسی بت کا، ٹھیک ہے؟ نہیں، ایسا نہیں تھا، بلکہ تکوینی اور تقدیری امر کہلائے گا کہ دنیا میں اللہ کے نام سے کوئی بت اور کوئی الہ باطل موسوم نہیں ہوا، اس لیے اس معنی کے اعتبار سے بھی مضمون آیت کا واضح ہے کہ دنیا میں اللہ کا کوئی ہم نام نہیں۔ جب عربک گرامر پڑھاتے ہیں نا، عربی گرامر، تو اس کے اندر ایک کانسیپٹ پڑھاتے ہیں نا، جیسے وہ جس کو معرفہ اور نکرہ کہتے ہیں، انگریزی کے اندر اس کو ڈیفینیٹ ناؤنز اور انڈیفینیٹ ناؤنز کہتے ہیں، تو ڈیفینیٹ از ایکول ٹو معرفہ، ٹھیک ہے؟ تو جو معرفہ اور نکرہ کی بحث پڑھاتے ہیں کہ بھئی کون کون سی چیزیں معرفہ ہیں، کون کون سی چیزیں نکرہ ہیں، تو اس میں معرفہ جو ہوتا ہے نا، ڈیفینیٹ ناؤن، اس میں سب سے پہلے کیا چیز بتائی جاتی ہے؟ لفظ اللہ، رائٹ؟ لفظ اللہ اتنا خاص ہے، اتنا معرفہ ہے کہ یہ کسی اور چیز کا نام نہیں ہے، کسی اور کے لیے نہیں بولا جا سکتا، لفظ اللہ، صرف ایک ذات ہے اللہ، جو کہ خالق ہے، مالک ہے، قادر ہے، ٹھیک ہے؟ باقی احمد، عارف ہے نا، جو بھی، عائشہ، یہ سارے معرفہ ہیں، ہے نا، پراپر ناؤنز کہلاتے ہیں نا، ڈیفینیٹ ناؤنز ہیں، لیکن احمد نام کے بہت سارے مرد موجود ہیں دنیا کے اندر، عائشہ نام کی بہت ساری عورتیں دنیا کے اندر موجود ہیں، ہے تو یہ بھی معرفہ، لیکن یہ کم معرفہ ہے، کیوں؟ اس لیے کہ عائشہ نام کی بہت ساری عورتیں موجود مل جائیں گی آپ کو دنیا میں، رائٹ؟ تو یہ کم معرفہ ہے۔ اللہ ایک ایسا لفظ ہے کہ جس لفظ کو کسی دوسری چیز کے لیے نہیں بولا جاتا، صرف ایک ذات کے لیے بولا جاتا ہے، تو سب سے زیادہ معرفہ اللہ کا لفظ ہے، ٹھیک ہے؟ تو اکثر مفسرین مجاہد، ابن جبیر، قطادہ، ابن عباس رضی اللہ تعالیٰ عنہ سے اس جگہ اس لفظ کے معنی مثل اور شبیہ کے منقول ہیں۔ اس کا مطلب واضح ہے کہ صفات کمال میں اللہ تعالیٰ کا کوئی مثیل و عدیل یا نظیر نہیں ہے، یعنی اللہ تعالیٰ کے جیسا کوئی بھی نہیں ہے جس کی صفات اللہ تعالیٰ کی صفات جیسی ہوں، ٹھیک ہے؟ جیسی سے مراد یہ کہ جتنا اللہ تعالیٰ دیکھنے والا ہے اتنی دیکھنے کی صفت کسی کے اندر نہیں ہے۔ ہمارے اندر بھی دیکھنے کی صفت ہے نا، ہم بھی دیکھ سکتے ہیں نا چیزوں کو، اللہ تعالیٰ بھی دیکھ سکتے ہیں چیزوں کو، تو یہ تو مثل ہو گیا، مماثلت ہو گئی ہماری اور اللہ تعالیٰ کے درمیان۔ نہیں، وہ اس لیے کیونکہ ہمارا دیکھنا جو ہے یہ بہت محدود ہے، اور اللہ تعالیٰ کا دیکھنا یہ لامحدود ہے۔ ہم بھی سن سکتے ہیں، اللہ تعالیٰ بھی سن سکتے ہیں، لیکن ہمارے سننے میں اور اللہ تعالیٰ کے سننے میں زمین آسمان سے بھی زیادہ فرق ہے، ٹھیک ہے؟ تو کوئی مثیل نہیں، اس کا یہ مطلب ہے، کوئی عدیل نہیں، عدیل کا مطلب بھی وہی کہ جی برابر ہی نہیں ہے، ٹھیک ہے نا؟ بے شک صفت موجود ہو کوئی، لیکن برابر ہی نہیں ہے۔ اور نظیر کا بھی یہی مطلب، یہ سب یعنی ہم معنی الفاظ ہیں، مثیل نہیں ہے، مثیل نہیں ہے، عدیل نہیں ہے، نظیر نہیں ہے، ٹھیک ہے؟ جو نام ہوتا ہے نا، تو ناموں کا کوئی نہ کوئی مفہوم ہوتا ہے نا، ٹھیک ہے؟ تو اللہ کے ایک تو اللہ تعالیٰ کے بہت سارے صفاتی نام ہیں، ٹھیک ہے؟ تو نام کا مطلب یہ بھی ہو سکتا ہے کہ اس کے یعنی تم کسی ایسی ذات کو جانتے ہو کہ جس کا نام اللہ کے نام جیسا ہو، ہے نا؟ تو ایک تو ابھی ہم نے ڈسکشن کر لی کہ لفظ اللہ کسی کا نام نہیں، ٹھیک ہے؟ لیکن جو صفات ہیں اللہ تعالیٰ کی، تو اگر ہم نام سے مراد صفت لیں کہ بھئی تم کسی ایسی ذات کو جانتے ہو کہ جس کے اندر اللہ جیسی صفت ہو، ٹھیک ہے؟ तो फिर सिफाती नाम भी इसके ऊपर अप्लाई हो जाते हैं कि अल्लाह ताला का नाम है असमीय, ठीक है, तुम किसी ऐसी जात को नहीं जानते कि जो कि असमीय हो, यानी हर चीज को सुनने वाली हो, ठीक है, लामहदूद समात की उसके अंदर सलाहियत मौजूद हो, तुम किसी ऐसी चीज को नहीं जानते, ठीक है। बहरहाल तो हल तालमु लहु समिया, तो ये तो जाहिर है अल्लाह की शान के बारे में बात है, तो उसके ऊपर तो जितनी बात की जाए कम है। हम आगे बढ़ते हैं, लनहशुरन्नहुम वश्शयातीन थुम्मा लनुख़बिरन्नहुम, ठीक है। तर्जुमे में भी आपको बताया था कि यहाँ पर अल्लाह ताला जो है ना वो यानी दुगनी ताकीद इस्तेमाल कर रहे हैं, यानी डबल एम्फेसिस, ठीक है, डबल ताकीद, लाम ताकीद के लिए होता है और उसके बाद फिर नहशुरन्ना आखिर में जो नून तशदीद के साथ है ना, ये भी ताकीद के लिए होता है। तो लामे ताकीद बा नून सकीला कहते हैं इसको, यानी तशदीद वाली नून, नून सकीला, भारी नून, ठीक है। तो इसको ना बहुत ज्यादा ताकीद वाला टेंस कहा जाता है। तो अल्लाह ताला ने गोया के फरमाया कि जरूर बिल जरूर हम जमा करेंगे उनको, लनहशुरन्नहुम वश्शयातीन और शयातीन को, सुम्मा फिर लनुहज़िरन्नहुम हम जरूर बिल जरूर हाजिर करेंगे उनको, ठीक है। तो जब कोई बहुत जैसे हम जो डबल ताकीद कभी अपने जुमलों में इस्तेमाल करते हैं तो ये गोया के एक्सप्रेशन होता है इंतहाई जज्बाती कैफियत का, ठीक है। वरना आम बोलचाल के अंदर आप बहुत ही ठंडे मिजाज में हो, आराम से बात कर रहे हो, तो कोई आप इतनी दबा दबा करके बात नहीं करते ना, जोर दे दे करके बात नहीं करते, बल्कि नॉर्मल टेंस में आप बात करते हैं, ठीक है। लेकिन जब बहुत अहमियत वाली बात हो रही हो तो फिर आप खूब ताकीद के साथ कसमें खा खा करके बातें करते हैं, ठीक है। तो अल्लाह ताला के लिए ये बात कितनी ज्यादा अहम है कि हर वर्ब को डबल ताकीद के साथ अल्लाह ताला बयान फरमा रहे हैं इस वाली आयत के अंदर, ठीक है। तो अब इसकी तफसीर में हज़रत फरमाते हैं कि जो अल्लाह ताला ने कहा लनहशुरन्नहुम वश्शयातीन, ठीक है, तो कह रहे हैं कि इस जगह वश्शयातीन का जो वाव है ना, ये और के मानी में नहीं है, और उर्दू वाला और अंग्रेजी में इसको एंड कहते हैं, ठीक है ना। वाव का जो आम तर्जमा होता है वो एंड बनता है अंग्रेजी वाला और उर्दू वाला और बनता है, लेकिन नहीं, वाव की एक और किस्म भी होती है अरबी के अंदर, उसको कहते हैं वाव मईयत, ठीक है ना, मईयत वाली वाव, कि वो जो वाव होती है ना वो और के तर्जुमे में इस्तेमाल नहीं होती, बल्कि वो मईयत के मानी में इस्तेमाल होती है, यानी किसी चीज के साथ, ठीक है। तो फरमा रहे हैं कि इस जगह वश्शयातीन का वाव बमानी मा है, यानी साथ है इसका मतलब, और मुराद ये है कि हर काफिर को उसके शैतान के साथ एक सिलसिले में बांध कर उठाया जाएगा, एक सिलसिले में बांध कर उठाया जाएगा। सिलसिले से क्या मुराद है? सिलसिला कहते हैं जंजीर को, जंजीर को, ठीक है, जैसे सलासिल है ना, पाबंदे सलासिल, ये उर्दू में एक लफ्ज इस्तेमाल किया जाता है, पाबंद सलासिल का मतलब कि उसको जंजीर में पाबंद किया हुआ था, बांधा हुआ था, है ना, जैसे कैदी के पैर में जंजीर डाली हुई है, तो उसको कहेंगे कि जी इसके जो पैर है ना वो पाबंद सलासिल है। तो सलासिल का मतलब क्या? जंजीर, चाहे वो जंजीर लोहे की बनी हुई हो, चाहे वो जंजीर जो है वो किसी और चीज की बनी हुई हो, लेकिन जंजीर, ठीक है, जिसके अंदर कड़े होते हैं बाकायदा, जैसे जैसे आपकी आपकी जो माशाल्लाह लॉकेट होता है, लॉकेट की जो चेन होती है वो भी तो जंजीर ही होती है ना, उसके अंदर भी बहुत छोटे 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 कड़े होते हैं, उन कड़ों को आपस में पिरो करके जंजीर बन जाती है, अगरचे वो बहुत ही बारीक सी और बड़ी डेलिकेट किस्म की होती है, लेकिन होती तो जंजीर ही है ना। तो हर बंदे के साथ एक शैतान है, नबी अलैहिस्सलाम ने बता दिया, हर बंदे के साथ एक शैतान लगा होता है, ठीक है। तो बाकायदा सहाबा ने सवाल किया, ए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, क्या आपके साथ भी शैतान होता है? तो आप जवाब दिया, हाँ मेरे साथ भी शैतान होता है, लेकिन मेरे शैतान ने कलमा पढ़ के इस्लाम कबूल कर लिया है ना, क्योंकि मैं नबी हूं अल्लाह का, तो मेरे साथ जो वो वाला शैतान लगा होता है ना, जो हर बंदे वाला शैतान होता है, वो मुसलमान हो गया है, ठीक है, और वो नबूवत की शान की वजह से ऐसा हुआ था, ठीक है। लेकिन दूसरों के साथ ऐसा नहीं होता, हर एक के साथ कोई ना, हर एक के साथ एक शैतान लगा हुआ है। तो उस शैतान के बारे में बात हो रही है कि हर काफिर को उसके शैतान के साथ एक जंजीर में बांध कर उठाया जाएगा, ठीक है। इस सूरत में ये सिर्फ काफिरों के हशर का बयान हुआ, ठीक है, कि लनहशुरन्नहुम से मुराद काफिर है, हम जरूर बिल जरूर काफिरों को उनके शयातीन के साथ जमा करेंगे। और अगर यहां पे मुराद आम ली जाए जिसमें मोमिन और काफिर सब दाखिल हैं, तो शयातीन के साथ उन सब के हशर का मतलब ये होगा, यानी सबको शयातीन के साथ उठाया जाएगा, चाहे मुसलमान हो चाहे काफिर हो। तो फिर क्या मतलब होगा? उसका मतलब ये होगा कि हर काफिर तो अपने शैतान के साथ बंधा हुआ हाजिर होगा, ठीक है, और मोमिनीन भी इस मौकफे हश्र में अलग नहीं होंगे, इस लिहाज से सबके साथ शयातीन का इज्तिमा हो जाएगा। यानी जो मोमिनीन होंगे तो शयातीन तो उनके साथ भी थे दुनिया के अंदर, है ना, हर बंदे के साथ शैतान, काफिर के साथ भी, मोमिन के साथ भी। लेकिन कयामत के दिन मोमिनीन को जो उठाया जाएगा तो उनको उनके शयातीन के साथ बांधा हुआ नहीं होगा, बल्कि उनके शयातीन जो है वो बस उस जगह मौजूद होंगे, ठीक है। तो कयामत का मामला जो है, जो कि हदीसों की तफसील से हमें हमारे सामने आता है, और इवन कुरान की आयात की भी तफसील जो हम देखते हैं, तो उससे क्या पता लगता है कि कयामत के अंदर जो है ना वो मुख्तलिफ, यानी मुख्तलिफ मौकफ होंगे। मौकफ कहते हैं ठहरने की जगह, जैसे पार्किंग लॉट, तो मुख्तलिफ लॉट्स होंगे, ठीक है। जब इंसान शुरू में उठाए जाएंगे तो वो एक पार्किंग लॉट में लाए जाएंगे, जैसे मिसाल के तौर पर पार्किंग लॉट का लफ्ज तो खाली समझाने के लिए इस्तेमाल कर रहे हैं, यानी एक मौकफ में लाए जाएंगे, ठीक है ना। फिर वहां से उनको दूसरे मौकफ में मूव किया जाएगा सबको, जैसे अब चलो सब सब के सब चलो, ठीक है ना, तो हका हका करके सबको दूसरे मौकफ में ले जाया जाएगा, ठीक है। फिर उसके बाद वहां से और कुछ मामलात होंगे, फिर वहां से तीसरे मौकफ में ले जाया जाएगा, ठीक है। तो इस तरीके से ना लोगों को एक जगह से दूसरी जगह, दूसरी जगह से तीसरी जगह, इस तरह से बाकायदा लेके जाया जाएगा। तो सबसे पहला जो मौकफ होगा ना, जहां पर के सब जिंदा हो करके अपनी कब्रों से निकल निकल करके जहां पर जमा होंगे ना, तो वहां पर सब एक साथ होंगे, मोमिन भी काफिर भी, ठीक है। काफिर बंधे हुए होंगे शयातीन के साथ, मोमिन खुले हुए होंगे, ठीक है ना, वो शयातीन के साथ बंधे हुए नहीं होंगे अपने, ठीक है। फिर उसके बाद जो है ना अल्लाह ताला हुक्म फरमाएंगे, वमताजुल यौमा अय्युहल मुजरिमून, ठीक है ना, यानी एक ऐसा मौका आएगा कि अल्लाह ताला का हुक्म आएगा, सूरह यासीन की जो आयत है, वमताजुल यौम, के आज के दिन अलग हो जाओ, जुदा हो जाओ, अय्युहल मुजरिमून, ए मुजरिमून, यानी ये जो काफिर होंगे ये अलग कर दिए जाएंगे, ईमान वालों को अलग कर दिया जाएगा, ठीक है। अब ये एक नेक्स्ट गोया के नेक्स्ट पार्किंग लॉट, नेक्स्ट लोकेशन, ठीक है, जिसके अंदर के अलग अलग हो गए, ठीक है जी। यहां तक किसी को कोई सवाल है? सब सब क्लियर है माशाल्लाह, सब कुछ समझ में आ रहा है, तो बात रिपीट भी करवानी हो तो पूछ लें, देख करके फिर रिपीट भी कर सकते हैं अगर मुनासिब हुआ, ठीक है। चले आगे चले, हौला जहन्नमा जिसिया, हौल कहते हैं इर्द गिर्द के इलाके को, ठीक है, सराउंडिंग्स जैसे अंग्रेजी में कहते हैं, जहन्नम यानी जहन्नम की सराउंडिंग्स, जिसियन, जिसियन का मतलब घुटनों के बल, ठीक है, जैसे आप नील डाउन, जैसे बच्चों को अक्सर पाकिस्तान वगैरह में सजा दी जाती है ना स्कूल में, नील डाउन है, उनको घुटनों के बल खड़ा कर दो, ठीक है, इस तरीके से हौला जहन्नम जिसियन, यानी घुटनों के बल जहन्नम की सराउंडिंग्स में लोग खड़े होंगे। तो फरमाते हैं कि इब्तिदाए हशर के वक्त मोमिनीन व कुफार और सुअदा व अशकिया सब जहन्नम के गिर्द जमा किए जाएंगे, यानी सारे के सारे एक साथ होंगे और जहन्नुम के गिर जमा किए जाएंगे, और सब पर हैबत तारी होगी, सब घुटनों के बल गिरे हुए होंगे, ठीक है ना। यानी एक मौका ऐसा भी आएगा کہ جہنم جو ہے نا وہ یعنی اتنی قریب آ جائے گی کہ یعنی انسان جو ہوں گے نا یہ تو ہوں گے ایک میدان کے اوپر، بالکل پلین میدان، جو کہ حدیث سے پتا چلتا ہے کہ میدان عرفات ہوگا. ٹھیک ہے، میدان عرفات کو نا گویا کہ اللہ تعالیٰ جب جہنم جو جب قیامت قائم ہو رہی ہوگی تو ہر چیز ٹوٹ پھوٹ جائے گی، زمین بھی جو ہے وہ بالکل ریزہ ریزہ ہو جائے گی، ہے نا. لیکن میدان عرفات کو اللہ تعالیٰ اٹھا لیں گے، جیسے کہ ایسا لگتا ہے کہ جیسے آپ چھلکا کاٹتی ہیں نا کسی چیز، جیسے لوکی کا چھلکا کاٹ رہے ہیں، ہے نا، ماشاء اللہ لوکی پکتی ہوگی گھروں کے اندر، تو لوکی کا نا آپ نے جیسے چھلکا اوپر سے پیل کر لیا، یا کسی فروٹ کا چھلکا آپ نے پیل کر لیا، ٹھیک ہے، پیل آف، تو گویا کہ میدان عرفات کو اللہ تعالیٰ پیل آف کر لیں گے، ٹھیک ہے، ارتھ کرسٹ کے اوپر سے. اور پھر اس میدان عرفات کو اللہ تعالیٰ کسی جگہ پہ سیو کر لیں گے، بچا لیں گے. پھر جب دوسرا سور پھونکا جائے گا اور سارے انسان جو ہیں وہ اپنی قبروں سے نکل کر کے پھر بننا شروع ہو جائیں گے، سب کی باڈیز جو ہیں وہ بننا شروع ہو جائیں گی، سب کے باڈی سیلز، سارے ٹیشوز جہاں جہاں پہ بکھر چکے ہوں گے، سب ایک جگہ اکٹھا ہونا شروع ہو جائیں گے. ٹھیک ہے، اس پورے پروسیس کے اندر 40 سال لگیں گے، اور ان 40 سال کے اندر مستقل بارش ہوتی رہے گی. کہاں سے بارش ہوگی؟ جو ارتھ ایٹموسفیئر ہے وہ تو ختم ہو چکا، بادلوں کا سسٹم ختم ہو چکا ہے، لیکن اللہ تعالیٰ محتاج تو نہیں ہے نا بادلوں کے بارش برسانے کے لیے، تو اس وقت اللہ تعالیٰ بادلوں کے بغیر بارش برسائیں گے، جس طرح سے بھی برسائیں گے، ہے نا. تو 40 سال تک بارش ہوتی رہے گی، یہ بھی حدیث کے اندر ہے. اور ان 40 سالوں کے اندر انسانوں کی جسم جو ہے نا وہ بنتے رہیں گے، بنتے رہیں گے، بنتے رہیں گے، حتیٰ کہ بن کر کے مکمل ہو جائیں گے. ٹھیک ہے، اور ان کے اندر روح بھی آ جائے گی، ان کی قبروں سے روح، جو عالم برزخ کے اندر روح ہے نا ان کی، ٹھیک ہے، وہ عالم برزخ سے روح آ جائے گی، اور جسم جو ہے وہ ایسے سیل بائی سیل بائی سیل بائی سیل بنتے جائیں گے، بنتے جائیں گے. ٹھیک ہے، اب یہ سب جو ہے جب بن جائیں گے تو پھر یہ اس میدان عرفات کے اوپر ٹرانسپورٹ کر دیے جائیں گے، جو کہ اللہ تعالیٰ نے پیل آف کر کے سیف کر کے رکھا ہوا ہے. ٹھیک ہے، اب اتنے زیادہ انسان ہوں گے، اور میدان عرفات ماشاءاللہ آپ میں سے اکثر نے انشاءاللہ حج کیا ہوا ہوگا، ٹھیک ہے، تو میدان عرفات اتنا بڑا تو نہیں ہے کہ جس کے اندر آدم علیہ السلام سے لے کر کے آخری انسان تک سارے کے سارے کھڑے ہو جائیں، اور پھر جن بھی تو ہیں، جنوں کا بھی تو حساب کتاب ہونا ہے، سارے انسان اور جن وہاں پہ کھڑے ہو جائیں، اتنا بڑا تو میدان عرفات نہیں ہے. ٹھیک ہے، تو قرآن شریف کی آیات سے ہمیں کیا پتہ چلتا ہے کہ اللہ تعالیٰ نا اس وقت جو زمین ہوگی نا جس پہ کے سارے کھڑے ہوں گے، اس زمین کو سٹریچ کریں گے. سٹریچ جیسے کہ کوئی ربڑ کا کوئی پیس ہو آپ کے سامنے، آپ کے پاس، اور آپ اس کو کھینچیں چاروں طرف سے، اگر کھینچیں تو وہ ربڑ کا پیس جو ہے نا وہ ذرا پھیل جائے گا، اگر اس قسم کا ربڑ ہے. بچوں کا جو وہ ہوتا ہے جیسے آٹا، آٹے کے جو آپ روٹی بناتے ہیں، تو روٹی ویسے تو ذرا چھوٹی سی ہوتی ہے نا، اس کا ذرا جو آپ پیڑا بناتے ہیں تو پیڑا ویسے تو چھوٹا ہوتا ہے، لیکن اس پیڑے کو اگر آپ ماشاءاللہ بیلن کے نیچے ڈال کر کے اس کو بیلنا شروع کریں تو وہ سٹریچ ہوتی رہتی ہے نا، سٹریچ، حتیٰ کہ اچھی خاصی یعنی پتلی بھی ہوتی ہے اور لمبی چوڑی روٹی بن جاتی ہے اس سے. ٹھیک ہے نا، تو گویا کہ میدان عرفات اسی طریقے سے سٹریچ ہو کر کے اتنا بڑا ہو جائے گا کہ سارے جن اور انسان اس کے اوپر سما جائیں گے. ٹھیک ہے، لیکن عجیب، اللہ تعالیٰ نے اس دن کے ماحول کو ایسا ہیبتناک بنایا ہوا ہوگا کہ اللہ تعالیٰ سٹریچ تو کریں گے میدان عرفات کو، لیکن صرف اتنا سٹریچ کریں گے کہ سب لوگوں کے پاؤں دھرنے کی جگہ بن جائے، پیر یعنی اپنے پیروں پہ کھڑے ہونے کی جگہ بن جائے، اس سے زیادہ جگہ نہیں ہوگی، یعنی لیٹ نہیں سکے گا کوئی، ہے نا، بیٹھ نہیں سکے گا کوئی، بلکہ کھڑا ہو سکے گا. ٹھیک ہے، اب یہ جو جگہ ہوگی میدان عرفات جس پہ کھڑے ہوئے سارے کے سارے، یہ جو ہے نا رائٹ نیکسٹ ٹو جہنم ہوگی. ٹھیک ہے، اور حدیث مبارکہ سے پتا چلتا ہے کہ جہنم کے اندر سے آگ کے شعلے جو ہے نا وہ اڑ اڑ کر کے یہاں پر آ رہے ہوں. اب کیسے ہماری بچت ہوگی ان ان آگ کے شعلوں سے، جو انگارے اڑ اڑ کر کے ادھر آ رہے ہوں گے، पता नहीं कैसे इंसान बचेंगे, ठीक है। लेकिन इतना सामने होगा ये नजारा कि सबके ऊपर हौलनाकी तारी हुई भी होगी, हैबत तारी हुई होगी इसकी, ठीक है। और इस हैबत की वजह से जो है वो अपने यानी फीट के ऊपर खड़े नहीं रह सकेंगे बल्कि घुटनों के बल खड़े होंगे, ठीक है। तो उसी को लिख दिया कि सब घुटनों के बल गिरे हुए होंगे। जिसिया, अब देखें ये कुरान की आयत है, ये यानी बिल्कुल क्लियर है, ये जिसियन का मतलब होता है घुटने के बल, ठीक है। फिर मोमिनीन और सुआदा को, यानी जो जो खुशनसीब है, सईद कहते हैं खुशनसीब को, और सईद की जमा सुआदा, ठीक है। तो जो मोमिनीन और सुआदा, यानी मोमिनीन सुआदा ही होंगे सारे के सारे, तो मोमिनीन और सुआदा को जहन्नुम से अबूर कराकर जन्नत में दाखिल किया जाएगा। अब ये जो हजरत ने जुमला लिखा है ना, ये समझ लें कि बहुत लंबी जंप, ठीक है, क्योंकि हिसाब किताब वगैरह सारा प्रोसेस जो है वो अभी चल रहा है ना, ये सब प्रोसेस होगा, बल्कि हिसाब किताब से पहले कितना लंबा अरसा होगा जिसके अंदर हिसाब किताब हो ही नहीं रहा होगा, है ना। सब इंतजार कर रहे होंगे, हत्ता के जो सूरज की गर्मी में खड़े हुए होंगे वो तो पहली परेशान, लेकिन जो अल्लाह के अर्श के साए आराम कर रहे होंगे, वीवीआईपी लाउंज में बैठे हुए होंगे, वो भी हजारों साल गुजरने की वजह से वो भी परेशान हो जाएंगे कि भाई हमें तो जन्नत में जाना है, हम कोई अल्लाह के अर्श के नीचे रहने के लिए कोई थोड़ी हमने सारे अमाल किए थे, हमने तो जन्नत के लिए अमाल किए थे। तो इवन वो लोग भी परेशान होंगे, और वो लोग जो है फिर क्योंकि ईमान वाले होंगे, अल्लाह के अर्श के साए वाले होंगे, और वहीं पर अंबिया भी मौजूद होंगे, तो वो लोग ना फिर ग्रुप बना करके आदम अलैहिस्सलाम के पास जाएंगे, आदम अलैहिस्सलाम से कहेंगे आप अल्लाह से कहें आप यानी आप हम सब के बाप हैं, आपका एक मुकाम है, आप अल्लाह ताला से कहें कि हिसाब शुरू कर दें। आदम अलैहिस्सलाम, नहीं मैं नहीं कहूंगा, मैंने तो ये कर दिया था, मैंने तो फल खा लिया था, है तुम इब्राहिम के पास जाओ, सारे के सारे इब्राहिम अलैहिस्सलाम के पास, फिर इब्राहिम अलैहिस्सलाम भी एक्सक्यूज करेंगे, फिर है ना मूसा अलैहिस्सलाम के पास, फिर ईसा अलैहिस्सलाम के पास, फिर नबी अलैहिस्सलाम के पास, फिर नबी अलैहिस्सलाम जो है वो मकाम महमूद के ऊपर जाकर के अल्लाह ताला से दुआएं करना शुरू करेंगे, इबादत करना शुरू करेंगे। तो ये सारा प्रोसेस जो है ना वो होएगा, और फिर इसके बाद आखिर में क्या होगा, पुले सरात वाला मामला। तो अब हजरत ने जो अगला जुमला लिखा है ना, ये सब कुछ स्किप करके आखिरी पुले सरात वाले मामले पर आ गए, ठीक है, कि मोमिनीन और सुआदा को जहन्नुम से अबूर कराकर जन्नत में दाखिल किया जाएगा, ताकि इस मंजर जहन्नुम को देखने के बाद उनको मुकम्मल खुशी और दाइमी और मुखालिफीन दीन पर शमातत और उस पर अल्लाह का मजीद शुक्र नसीब हो, ठीक है। क्योंकि पुलिस रात आप पता है बचपन से अल्हम्दुलिल्लाह सारे ईमान वाले सुनते आ रहे हैं कि नीचे जहन्नुम होगी, और जहन्नुम होगी का मतलब क्या है, नजर आ रहा होगा सब कुछ, आग के शोले हैं वहां पर, जो कोठरियां हैं वहां पे, क्योंकि काफिर जो है ना वो पुले सरात पर से नहीं गुजरेंगे, काफिर जो है वो गोया कि नीचे जहन्नुम के जो दरवाजे थे वो दरवाजों से एंटर हो रहे हैं, ठीक है, उन पर गोया के अजाब शुरू हो चुका है, और ये ईमान वाले ऊपर से जो गुजर रहे हैं दे आर विटनेसिंग ऑल ऑफ दैट, सब कुछ देख रहे हैं कि देखो काफिर जो है ना वो वहां से एंटर किए जा रहे हैं, इस काफिर को जो है वो फलानी कोठरी में डाला जा रहा है, इस काफिर को जो है फलाने दर्जे में डाला जा रहा है, इसके ऊपर ये अजाब हो रहा है, उसके ऊपर वो अजाब हो रहा है, ठीक है। तो ये सब कुछ विटनेस कर रहे होंगे और साथ साथ पुलिस रात के ऊपर चल रहे होंगे, ठीक है। तो इसका फायदा क्या, पिछली क्लास में हम तफसील से इस पर बात कर चुके हैं कि अल्लाह ताला जो है वो एप्रिसिएशन चाहते हैं हमसे, अपनी नेमतों की अप्रिसिएशन चाहते हैं, तो अल्लाह ताला ना नेमतों की अप्रिसिएशन ज्यादा बढ़ाने के लिए अल्लाह ताला हमें दूसरा साइड दिखाते हैं कि देखो व्हाट इफ, है ना, अगर तुम उनमें से होते तो क्या होता, राइट। दो आंखें हैं ना तुम्हारे पास मिसाल के तौर पर, ये तो जन्नत जहन्नुम की बातें हो रही है ना, दुनिया के अंदर तुम्हारे पास दो आंखें हैं ना, अंधे को देखो, व्हाट इफ तुम्हारे पास दो आंखें ना होती, व्हाट इफ तुम्हारी दोनों आंखों की बजाय सिर्फ एक आंख काम कर रही होती, जैसे उस काने इंसान की सिर्फ एक आंख काम कर रही है ना। देखो इन चीजों को, दिल की आंखों से देखो, अंधे बन के जिंदगी ना गुजारो। मैंने तुम्हें आंखें दी हैं, तुम अपनी नेमतों को देखो और उन लोगों को देखो जिनके पास वो नेमतें नहीं हैं। क्यों? ताकि तुम अपनी नेमतों का शुक्र अदा कर सको अल्लाह ताला के पास। राइट, तुम्हारे पास औलाद है, उन लोगों को देखो जिनके पास नहीं है, अपनी औलाद का शुक्र अदा करो। राइट, डेंगे मत मारो अपनी औलाद के ऊपर, इतराओ मत। राइट, तकब्बुर ना करो, इस औलाद को एब्यूज ना करो, इस औलाद को अल्लाह ताला की नाफरमानी वाली जिंदगी में मत डालो। ये अल्लाह की नेमत है तुम्हारे पास, इसकी कदर करो, इसके ऊपर अल्लाह का शुक्र करो। ठीक है, तो ये अल्लाह ताला का एक सिस्टम है कि अल्लाह ताला ना दूसरी साइड दिखा करके अप्रिसिएशन को, कदरदानी को बढ़ाना चाहते हैं हमारे अंदर। और ये सिस्टम अल्लाह ताला का वहां पर भी चल रहा होगा। ठीक है, वरना क्या क्या मुश्किल थी कि अल्लाह ताला बगैर जहन्नुम के ऊपर गुजारे हुए हमें डायरेक्ट जन्नत जन्नत में नहीं पहुंचा सकते थे? क्या मुश्किल था, है ना? एयरलिफ्ट करवाते थे किसी तरीके से, फरिश्तों के जरिए से हेलीकॉप्टर भिजवाते, वो ऊपर आराम से पहुंचा देते। पुलिस रात पर से चलने का ड्रामा करने की क्या जरूरत थी भाई, है ना? क्या हिकमत है इसके अंदर? ये हिकमत है इसके अंदर। ठीक है, वही हजरत ने यहाँ पे बयान फरमाया। फिर उसके बाद ठीक है, तो ये फिर इंशाल्लाह अगली क्लास में पढ़ेंगे। ठीक है, टाइम मुकम्मल हो गया हमारे इस वाले क्लास का। किसी कोई सवाल अगर पूछना हो तो हम 1-2 मिनट पीछे रुक सकते हैं। ये ईमान वाली बातें हैं, ईमान को मजबूत करने के लिए, क्योंकि ईमान जो है वो हर चीज की बुनियाद है। बुनियाद अगर मजबूत हो गई तो फिर आगे इंशाल्लाह आसानी होगी, फिर आमाल भी मजबूत होंगे। तो ये जो जहन्नुम जन्नत और ये सारे जो मामलात है ना, इनकी याद दहानी एक ईमान वाले के लिए हमेशा जरूरी रहती है, चाहे वो कितना ही आमाल करने वाला बन जाए, इल्म वाला बन जाए, लेकिन इन याद दहानियों की उसको जरूरत रहती है और उससे हमेशा उनको फायदा ही होता है। ठीक है, चलिए, फिर कोई लगता है सवाल नहीं है तो फिर हम तफसीर की क्लास यहाँ पर रोकते हैं। वाखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन। अस्सलामु अलैकुम।